उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आजदेखि एउटा अर्को उपन्यास लिएर आएका छौं। रूपनारायण सिंहको भ्रमर उपन्यास हामीले आजदेखि वाचन गर्ने उपन्यास हो। यो उपन्यास त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा पनि निर्धारित गरिएको पुस्तक हो। यो उपन्यासमा सन् 1936 लेखकले लेख्नुभएको भूमिका यस्तो छ। कलकत्ता विश्वविद्यालयमा बीएल पढ्दा नेपाली भाषामा एउटा सामाजिक उपन्यास लेख्ने प्रवृत्ति भयो। 4 वर्ष अघिको कुरा। अदम्य उत्साह लिएर प्रस्तुत उपन्यास लेख्न अग्रसर भए। नाना कारणले गर्दा प्रस्तुत उपन्यास त्यस साल अपूर्ण रह्यो। एक दिन दार्जीलिङमा स्थानीय नेपाली साहित्य सम्मेलनका सुयोग्य मन्त्री श्रीयुक्त सूर्य विक्रम गेवाली महोदयसहित साहित्य चर्चा गर्दा त्यो असम्पूर्ण लेखौटको स्मरण भयो। गेवाली महोदयले लेखौट पढेर त्यसलाई सम्पूर्ण गर्ने अनुरोध मलाई गर्नुभयो। प्रस्तुत उपन्यास आज लेखियो। गेवाली महोदयका उत्साह र आग्रहले भन्दै सन् 1936 रूपनारायण सिंहले यस पुस्तकमाथि आफ्नो भूमिका राख्नुभएको छ। यही पुस्तक उपन्यास भ्रमर आजदेखि वाचन सुरु हुन्छ। पृष्ठ 1 अब वाचन सुरु हुन्छ। रणवीर सिंह र ललित सिंह एकै दिन दार्जीलिङ हाईस्कुलमा भर्ती भएथे। 10 वर्षपछि एकैचोटि तिनीहरू पास भएर निस्के। तिनका दार्जीलिङको नेपाली समाजमा खुबै थोरै लेख्न पढ्न जान्ने मानिस थिए। अतएव रणवीर सिंह र ललित सिंहलाई सबैले धन्य धन्य गरे। तिनको ख्याति चारैपट्टि फिजियो। 10 वर्ष अघि बाल्यावस्थामा बसेको मैत्री अहिले झन गहिरो भएथ्यो। शिक्षा समाप्त गरेर दुवैले कर्मक्षेत्रमा खुट्टा हाले। जीवन संग्राममा दुवै कम्मर कसेर बसे। एक दिन ललित सिंह बेलुका अफिसबाट फर्केर दिनभरिको परिश्रमले थाकेर कुर्सीमा आराम गरिरहेथे। पिउनले एउटा पहेँलो खामको तार ल्याएर अघिल्तिर राखिदियो। तार पढ्दा पढ्दै तिनको मुख सुक्यो। हात थरथर काम्न थाल्यो। मैना देवी नजिकैमा बसेर चिया बनाउन लागिरहेथिन्। स्वामीको मुखको भाव लक्ष्य गरेर छेउमा आई तिनले विस्तार सोधिन्। तारमा केही अशुभ समाचार त आएन? तार खरसाङबाट आएको थियो। रणवीर सिंह खरसाङमा उच्च पदस्थ सरकारी कर्मचारी थिए। अहिले ती सिकिस्त बिरामी छन् भन्ने तार आएको थियो। घडी हेरेर ललित सिंहले स्त्रीलाई भने, लौ चाँडो तयार हौ, बेलुकाको रेल छुट्न अझै 10 मिनट छ। गृहिणीलाई यति आदेश गरेर तिनले छोरो शेखरलाई पारे। इन्द्रशेखर एकान्त मनले एउटा अङ्ग्रेजी उपन्यास पढिरहेथ्यो। पिताको कण्ठस्वर सुनेर ऊ पुस्तक राखी आउँदैछु बा भन्दै भित्र गयो। एकछिनपछि 5 बजे बेलुकाको रेलमा यी तिनै प्राणी खरसाङतिर लागे। रणवीर सिंहको अवस्था सङ्कटापन्न छ। ती घोर ज्वरोले अचेत छन्। तिनकी छोरी वीणा सिरानीको छेउमा बसेर कातर दृष्टिले पिताको तप्त मुख हेरिरहेकी छे। कोठामा डाक्टर, वैद्य, केटी, नोकर, चाकर भरी छन्। ललित सिंह रेलबाट ओर्लेर सपरिवार पराशर त्यहाँ आई उपस्थित भए। तिनलाई प्रवेश गरेको देखेर वीणाका आँखाबाट यतिन्जेल रोकिराखेका आँसु झरझर गर्दै बग्न थाले अजस्र धारामा। ललित सिंहले अघि सरेर एउटा हातले आफ्ना चिरदिनका साथीको तप्त हात समाते। अर्काले वीणालाई सुमसुमाउँदै सजल आँखाले आकाशपट्टि हेरेर भने, नरोबा, ईश्वरलाई सम्झे। प्राय 2 घण्टा बितेपछि रणवीर सिंहले आँखा उगारे। तिनको मुख पहेँलो हुँदै आयो। ज्वरोको बेग पनि एकाएक घट्यो। आँखा दुईवटा अगार जस्तै काला भए। आँखामा उदेक लाग्दो टलक देखियो। तिनले एकचोटि चारैतिर नजर घुमाए। औ शिशुकालका साथी, यौवनका मित्र औ आजन्मका सहायकलाई छेउमा देखेर तिनको स्पर्श अनुभव गरे। तिनका रक्तहीन शुष्क ओठमा हाँसोको छिण्ट रेखा देखा पर्यो। तिनका आँखाबाट दुई थोपा आँसु चुएर ललित सिंहका हातमा परे। बिस्तारै बिस्तारै दाहिनेपट्टि फर्केर तिनले अति छिण अथत शान्त स्वरले भने, वीणा, म अब जाँदैछु। छि, नरोबा, आमा बाबु के सधैँ कसैका रहन्छन् र? तिनको सास छिटो छिटो चल्न थाल्यो। निधारमा चटचटी पसिना आयो। एकछिन चुप लागेर तिनले फेरि वीणाको हात आफ्नो मुठीमा राखेर भने, त 3 वर्षकी हुँदा आमाले मेरो जिम्मा तँलाई सुम्पेकी थिइन्, औ आज म तेरा कान्छा बाला सुम्पेर जाँदैछु। ललित, म हिँडेँ, ऊ हेर मेरा जीवनसङ्गिनी सेतो वस्त्र लगाएकी, मलाई हातका इसाराले डाक्दैछिन्, म सब शेष भयो। छोरीको क्रन्दन, मित्रको विरह वेदना, इष्टमित्रको हाहाकार केहीले पनि तिनलाई राख्न सकेन। पिता मरेको महिना दिनपछि वीणा दार्जिलिङ आएर ललित सिंहका घरमा अलिक दिन बसी। संसारमा वीणाको आफ्नै भन्ने एउटी बुढी फुपू बाहेक अरू कोही पनि छैन। यी बुढिया पनि टाढाको साइन हो कि फुपू। विधिले वीणाको भाग्य विधान बडो विचित्र गरेका छन्। वीणा जन्मदा पिता थिए, एउटा दफ्तरमा कलम चलाएर जीवन निर्वाह गर्ने साधारण कारिन्दा। वीणा 3 वर्षकै हुँदा पिता भए कचहरीका एउटा साना हाकिम। गाउँ छिमेकीहरूले भने, कस्तो भाग्यवती छोरी। तर त्यसको 4 महिना बित्दा नबित्दै वीणाले हराई संसारको सबैभन्दा ठूलो जिनिस, स्नेहमय आमा। तिनी छिमेकीहरूले फेरि भने, अभागिनी अरू कसलाई भन्नु। तीन वर्षकी बालिकाले विधिको यो अपूर्व कौतुक उदेक मानेर हेरी, अनुभव गरी। आमाको शवलाई फुले फुले छोपेर मानिसहरूले काँधमा लगेको देखेर त्यसले पितालाई भनी, बा म पनि त्यसमाथि चढ्छु नि। त्यसपछि वीणा बढ्न लागि। नयाँ जिनिस, नयाँ दृश्य तथा नयाँ अनुभवले त्यसको कमलो हृदयमा जरा हाले। पिताको गम्भीर प्रेम र स्याहार सम्भारमा त्यो बढी। आमाको अभाव पिताको प्रेम र यत्नले मिटाइदिए। त्यसदेखि स्कुलमा गई वीणा, नयाँ ठाउँमा एउटा बेग्लै संसारमा आएर त्यसको जीवनको पुरानो बाटो छुट्यो। त्यसको जीवनधारा अर्कैपट्टि बग्न थाल्यो। विधिले जसरी वीणाको भाग्यमा विपदमाथि विपद खन्याउन बाँकी राखेका थिएनन्, त्यसरी नै फेरि वीणालाई रूप, सौन्दर्य, गुण र ज्ञान पनि दिन बिर्सेका थिएनन्। वीणाको रूप छ भर्खर फक्रेको गुलाब जस्तो, यो रूप छ गम्भीर अथाह जलनिधि जस्तो। रूपले मनमा श्रद्धा उत्पन्न गराउँछ, उन्मत्त पार्दैन। यो रूपले मानिसका पवित्र भावहरूलाई जगाइदिन्छ, विह्वल गराउँदैन। यो रूपले लक्ष्मी सम्झना गराउँछ, शारदाको झलक यस रूपमा पाइन्छ। पिताको मरण हुँदा वीणाले भर्खर यौवनमा प्रवेश गरेकी थिए। स्वभावमा स्वाभाविक चञ्चलता थियो, अनुहारमा तृप्ति, नवयौवनको उष्ण रगत त्यसमा नसा नसामा बग्थ्यो। जीवनयात्रा त्यसका निमित्त एउटा सुमधुर सङ्गीत थियो, एउटा सुललित छन्द, मोहमय सपना। 81 पिता परलोक भए, वीणाको सपना भङ्ग भयो, संसार अँध्यारो भयो। दुःख र विपदले 16 वर्षकी वीणालाई अकालैमा बुढी बनाए। चिन्ता र गम्भीरताले त्यसको मनमा आफ्ना छाप लगाइदिए। वीणा 23 साल म्याट्रिक परीक्षा दिने थिए, तर पिताको मृत्युले सबै काम स्थगित रहे। दार्जिलिङ सहरको एउटा जनहीन एकान्त कुनामा बुढी फुपूका साथमा ललित सिंहको हेरचाहमा वीणा बस्न थाले। एकान्त स्थानमा बसेर वीणा खुबै शान्तिपूर्ण जीवन बिताउन थाले। त्यसको धेर जसो समय पुस्तक पढेर औ सङ्गीत चर्चामा बित्छ। आउँदो वर्ष फेरि परीक्षा दिने निश्चय गरी त्यो दिनभरि पढिरहन्छे। बेलुका भएपछि कि त घरको एउटा कुनामा बसेर सितार बजाएर मन बोलाउँछे, कि बुढी फुपूलाई साथ लिएर ललित सिंहका घर रित डुल्न निस्कन्छे। ललितकी गृहिणी पनि वीणालाई छोरी जस्तै माया गर्छिन्। वीणा कहिलेकाहीँ रात त्यही बिताएर ज्ञान घर फर्कन्छे। मैनादेवी र वीणाको उमेरमा ठूलो अन्तर भए तापनि मन दुवैको एकै छ। निस्वार्थ मायाको सुनौला डोरीले दुवैलाई बाँधेको छ। आफ्ना परमप्रिय मित्रकी छोरीलाई आफ्नी मुखिनीले यस्तो प्रेम गरेको देखेर ललित सिंह आत्मप्रसादको दीर्घ निश्वास तान्छन्। इन्द्रशेखर कलकत्तामा एमबी पढ्छ। रणवीर सिंह मरेको 3 दिनपछि इन्द्रशेखर कलकत्ता हिँड्यो। कलेजमा पुगेपछि आमाको पत्रबाट वीणा खरसाङ छोडेर दार्जिलिङमा बस्न थाली भन्ने थाहा पायो। त्यसपछि त्यो आफ्नै लेख पढ्नमा लिन भयो। वीणा अथवा घरका अरू कसैको खोजी गर्ने अवकाश कसलाई कहाँ। यहाँ इन्द्रशेखरको परिचय दिन आवश्यक छ। इन्द्रशेखर रूपवान छ निस्सन्देह, तर त्यसको रूपमा प्रलयाग्निको आभास पाइन्छ। त्यसका आँखामा व्याधाको हिंसा देखिन्छ। त्यसको अनुहारमा कहिल्यै तृप्त नहुने बासना झल्कन्छ। सरस्वतीको शेखरमाथि अशेष करुणा छ। गीत गाउनु, चित्र लेख्नु, कविता गर्नु, कुनै विषयमा पनि शेखर पछि सर्दैन। यस्ता सबै गुणले सम्पन्न भएको विद्यार्थी नेपाली समाजमा प्राय देख्न पाइन्न, तर वैचित्र्य प्रकृतिको धर्म हो। शेखर ईश्वर मान्दैन, विवेकलाई केही पनि गन्दैन, समाजका विधानलाई श्रृङ्खला मान्छ, नीतिका कुरालाई शब्द आडम्बर ठान्छ, प्रेमलाई हृदयको दौर्बल्य भन्छ। संसार त्यसको मतअनुसार एउटा विशाल क्रीडास्थल जहाँ जसलाई जस्तो इच्छा हुन्छ त्यसै गर, मन परेको जिनिस पाउन 10 जनासँग लडाईँ गर, जीवन त सङ्ग्राम न हो, अन्त्यमा जो बलिया छन्, जसको पौरुष छ, सामर्थ्य छ, तिनको जित हुन्छ। जीवनको लडाईँमा निर्धारको क्षय अवश्यम भावी छ। औ समाज, शेखर भन्छ, अरे समाज त एउटा विराट कपट हो, समाजमा हुन्छ बलियाहरूको निर्धारमाथि बलजफ्तीको थिचोमिचो, धर्म चाहिँ फेरि धूर्तहरूको लाटा सुधामाथि प्रतारण। बाहुनहरू दुर्बल छन्, कातर छन्, तर बुद्धि छ, तिनीहरूको तीखो चातुरीमा तिनीहरू अद्वितीय छन्। औ यही बुद्धिबलले आज तिनीहरू आफ्नो अधिकार जमाइबसेका छन्। प्रकृतिको नियमै यस्तो छ, बल र बुताले भ्याउँछ भने जे इच्छा हुन्छ गर, पुग्दैन भनेदेखि चुप लागिबस। यस्तै छ इन्द्रशेखरको सिद्धान्त। पितासित शेखरको न त मन मिल्छ न त मत, पिता र पुत्र दुवैका विचार बेग्ला बेग्लै छन्। यी दुईका दृष्टिकोणमा आकाश र पातालको अन्तर छ। दुवै पृथक पृथक ग्रह आफ्ना आफ्ना कक्षामा स्वेच्छापूर्वक हुन्छन्। पिता र पुत्रको प्राकृतिक आकर्षणले यी दुईलाई स्पर्श गर्छ, साँचो हो, तर यो आकर्षणमा स्वच्छन्दता कहाँ? यो त प्रकृतिको एउटा अनिवार्य नियम हो, दृष्टान्त मात्र हो। ललित सिंह सानैदेखि पसिना चुहाएर परिश्रम गर्ने मानिस, म्याट्रिक पास गरेर तिनले व्यापारतिर मन लाए, कठोर परिश्रम र अशेष धैर्यसित ती आफ्ना काममा लागिरहे। लक्ष्मी खुसी भइन्, ललित सिंह सहरका एउटा मुख्य व्यापारी भए, तर धन र वैभवले तिनलाई कति पनि विलासका बाटामा लैजान सके। अझै पनि ती पसिना काटेर दिनभरि काम गर्दछन्, जहानलाई सुखसित पाल्छन्, औ सन्तोषका निद्रामा सुतेर बिहान उठी आफ्ना नित्य कर्ममा लाग्छन्। संसारका छक्का पञ्जादेखि यी टाढै बस्छन्। 10 जनाका कुरा लिएर टाउको दुखाउने यी मूर्खता ठान्छन्। शेखर जब 4 वर्षको भए थियो, तिनले घरैमा एउटा शिक्षक राखेर शेखरका शिक्षाको भार तिनलाई सुम्पिदिए। तिनका पिताले गर्नुपर्ने काम यहीँ शेष भयो। फेरि ठुलो भएपछि शेखरलाई आफूले पढेका स्कुलमा हालिदिए। शेखरले खुबै राम्ररी म्याट्रिक पास गर्यो। ललित सिंहको अर्को कर्तव्य पनि शेष भयो। अब त्यसपछि तिनले कलकत्ताको एउटा नामी कलेजमा शेखरलाई उच्च शिक्षा प्राप्त गर्न पठाइदिए। पिताले पुत्रलाई यहाँदेखि बढ्ता के गरिदिने? रहे नैतिक शिक्षा र धार्मिक दीक्षाका कुरा, यी त उच्च शिक्षाले आफै बोध गराउँछन्। बपुरा ललित सिंहले के गरून्? फेरि शेखरको चारैपट्टि तारिफी मात्र सुनिन्छ। शेखर जस्तो तिखो बुद्धि भएको सुबोध छात्रको स्कुलमा जोडा पाउन गाह्रो छ। यो कुरा के गुरु के शिष्य सबैले एक स्वरले प्रचार गर्छन्। कलेजमा पनि त्यही कुरा। 3 वर्ष अघि शेखरको कलेजको कुनै अङ्ग्रेज प्राध्यापक दार्जिलिङमा हावापानी फेर्न आएथे। तिनले शेखरको खुबै बढाइ गरे। शेखरको साहित्य ज्ञान, शेखरको अङ्ग्रेजी भाषा, शेखरको कविता गर्ने शक्ति, शेखरका सबै गुणले तिनले मुक्तकण्ठले प्रशंसा गरे। सुनेर को यस्तो पिता होला जो गर्वले नफुल्ला, जसले आफूलाई धनी नठान्ला। यसरी सानैदेखि आमा बाबुका सहवासदेखि छुट्टिनु परेको, टाढा टाढै बढेको शेखरका मनमा पिताका चरित्र, गुण अथवा शासन तथा माताका प्रेम र स्वभाव कुनै कुराको प्रभाव पर्न पाएन। शेखर बालककालदेखि संसारमा एकाङ्की हिँड्थ्यो। राम्रो नराम्रो विचार जति त्यसका मनमा उब्जन्थे, ती सबै त्यसको हृदयकोटरमा थुनिरहन्थे। शेखरकी माता छिन् गङ्गा जस्तै निर्मल मन भएकी, गुरु बाहुन र ईश्वरमाथि यिनको भक्ति र श्रद्धाको अन्त छैन। पतिका सेवामा यिनले आफूलाई डुबाइराखेकी छन्। शेखरले सानैदेखि मातासँग छुट्टिनु परेको थियो। छात्रालयमा नै शेखरको धेरैजसो दिन काटिए। आमाको पवित्र छायामा बढ्ने मौका पाएको भए अहिले शेखरका चरित्र र आदर्श के यस्तै हुने थिए? इन्द्रशेखर छ अद्भुत प्राणी। समाज शेखर मान्दैन, तर फेरि समाजका माझमा बसेर अरू 10 जनाका जीवनलाई भिन्न भिन्न प्रकारले प्रभाव पार्छ। 10 जनाका विचारलाई उल्टो पुल्टो गराइदिन्छ, तर स्वयं छ अचल अगम। ऊ न त कसैका मतमा ध्यान दिन्छ, न कसैको विचारको वास्तै राख्छ, न कसैको प्रेमले विचलित हुन्छ, न कसैको दुःखले दुःखी। समाजमा बसेर पनि ऊ समाजदेखि बाहिर रहन्छ। एक दिन बसन्तको उत्ताल बतासले चारैपट्टि जताततै जनजीवन जगाएको छ। माया त्यस दिन थिई मोहमय सपनामा विभोर, त्यसको नारी हृदयमा प्रेमको उठे त्यो प्रथम सुमधुर झङ्कार। साँझ पर्न अझै अलि बेर छ, हिमालयका टाकुरामा अस्ताउन लागेका सूर्यका पहिला किरणमा बगैँचाका प्रत्येक फूलमा शेखरको स्मित अनुहार झल्कन्छ। माया जससँग भएर मायाले ढोकापट्टि हेरी औ आनन्द र लाजले त्यसको मुख रातो भयो। शेखर ढोकामा उभिएर मायाको दशा देखेर हाँसिरहेको थियो। मायाले पुलुक शेखरको मुखमा एकचोटि हेरी। मायाको दृष्टिमा पवित्र प्रेम र सरल विश्वास छ। मायाले मुसुक्क हाँसेर भनी, पाहुनाको सेवामा दासी हाजिर छे। माया थिई उमा जस्ती सरला। पर्वतराज हिमालकी पुत्री उमाले बुढा शिवालाई जस्तो भक्तिभाव गर्थिन्, जस्तो अशेष प्रेम गर्थिन्, मायाले शेखरलाई त्यस्तै श्रद्धा त्यस्तै प्रेम गर्थे। संसारलाई स्वर्ग ठान्थे औ मानिसलाई देवता। मानिसहरूमा फेरि शेखर थियो मायाको आराध्य देवता। यही सरल विश्वासले गर्दा शेखरलाई केही नानी नास्ति नगरी मायाले आफ्नो सर्वस्व अर्पण गरी। नन्दन वनको सबैभन्दा राम्रो भर्खर कोपिलाबाट फक्रेको पुष्पले आफूलाई आराध्य देवताको गोडामा चढायो। त्यसपछि फेरि एक दिन दशैं ताक बेलुका पश्चिमतिर ढल्केको दिवाकर मधुर मालश्री आनन्दमयी आमाको आगमन। माया, के हो तिमीले के गरे कि? बिहा बौलाई भयो? बिहे पनि कोही अभागीले गर्छ? लौ भो, बिग्रेको त केही छैन, दुवै एकैसँग बसौँ, हामी जस्ता छौँ उस्तै रहौँ। मायाले रुँदै भनी, तर समाजले हामीलाई के भन्ला? आमा बाबुले यस्ता मन परेका कुरामा कहिले सम्पत्ति देलान्? संसारका हामी हाँसो हुन्छौँ। शेखरले रिसाएर भन्यो, फेरि त्यही कुरा, समाज, आमा बाबु, संसार, यतिका दिनपछि पनि तिमीले मेरो मन चिन्न सकेनौ, मेरो मन बुझिनौ। माया, समाज र संसारले के मेरा माना भरिदिन्छन्? ती पुग्न पुछेरका कुरा नगर। हामी परस्पर प्रेम गर्छौँ, माया गर्छौँ। जति दिन हाम्रो यो प्रेम स्थायी रहन्छ हामी छुटिन सक्दैनौँ, हामीले छुटिनु सम्भव छैन। बिहेको पासोमा व्यर्थमा आफूलाई अल्झाएर के लाभ छ? मायाले बिस्तारै भने, लौ शेखर, तिम्रै कुरा रहोस्। आजदेखि हामी बेग्ला बेग्लै बाटाका बटुवा। मान्छे र ईश्वरदेखि आज मेरो विश्वास हरायो, श्रद्धा गयो, प्रेम र प्रीतिको यस्तो फल। यति भन्दा भन्दै त्यसको गला रुद्ध भयो। आँखाका सम्मुख अँध्यारो छायो, रिङ्गट लाग्न थाल्यो। मायाको जीवन्तरी भुमरीमा परेर डगमगाउन थाल्यो। त्यो राति मायालाई ज्वरो आयो औ एक साता ज्वरो एकहोरो आइरह्यो। माया सात आठ दिनमै सुकेर सियो भई। पछि ज्वरोले त बिस्तारै छोड्यो, तर माया दिनदिनै दुब्लाउन थाली। डाक्टरले हावापानी फेर्न सल्लाह दिए। महिना दिनपछि बिरामी छोरीलाई लिएर मायाको बाबु विदेश लागे। चार वर्ष अघिको कुरो, अहिले शेखरको मनमा यसको सम्झना छैन भने पनि हुन्छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैरेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णाली, साथै हुम्लाको रेडियो कैलाशबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी रूपनारायण सिंहको उपन्यास भ्रमरको पहिलो श्रृङ्खला वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। चैतको महिना, कलेज बन्द भए थियो, इन्द्रशेखर विधामा घर आएको छ। एक दिन बिहानै घाममा बसेर त्यो खुबै मन लाएर एउटा चित्र लेखिरहेको थियो। हठात् त्यसको ध्यान भङ्ग भयो। कसैका गलाको मिठो स्वर नजिकै सुनेर त्यसले पुलकै त्यतापट्टि हेऱ्यो। इन्द्रशेखर छक्क परेर त्यो दृश्य हेर्न थाल्यो। एउटी तरुणी त्यसपट्टि पिठ्यौँ फर्काएर उभिएकी थिए। सारा शरीरमा नीलो लुगा लाएकी, निलै चोलो औ निलै फरिया, कालो केशराशि सुन्दर एउटा कवरीमा बद्ध छ, कानमा साना इयरिङ, टाउकाको सेतो मजेत्रो कुममा झरेको सुगठित सेतो कण्ठमा सेतो माला। चित्र लेख्दै गरेको इन्द्रशेखर प्रकृतिको त्यो चारु चित्र चित्रवत अचल भएर हेरिरह्यो। तरुणी शेखरकी आमासित केही कुरा गर्न लागिरहे थिए। कुरा गर्दा गर्दै शेखरपट्टि मुख फर्काए। वीणा, इन्द्रशेखरले एउटा नयाँ जिनिस आविष्कार गर्यो। वीणाको त्यो अनुपम सौन्दर्य र अतुल रूपले शेखरलाई विमुग्ध गरायो। स्थान, काल, पात्र, संसार सबै शून्यमा विलीन भए। छक्क परि शेखर वीणाको मुखमा एकटक हेरिरह्यो। शेखरले आफूलाई एकोरो हेरिरहेको देख्दा वीणालाई किञ्चित लाज लाग्यो। त्यसको नजर भुइँमा पर्यो औ गालामा लाली देखियो। सङ्कोचले वीणा सानी भई कतै केही नहेरी त्यो सरासर घरभित्र पसी। शेखरकी आमाले त्यसको मनोभाव बुझेर वीणालाई कोठादेखि बाहिर ल्याएर भनिन्, किन वीणा, शेखरसित किन लाज माने कि? तिमी दुई सानोमा दाजुबहिनी जस्ता हो। सानामा तिमीहरू सँगै खेल्थ्यौ, खान्थ्यौ, बस्थ्यौ। दुष्ट शेखर उपद्र्या थियो। शेखरका उत्पीडनले तिमीलाई दिनमा दसचोटि चिच्याउनु पर्थ्यो। यथिन्जेल वीणाको त्यो लाज र सङ्कोचको भाव हराइसकेथ्यो। त्यसको मुखमण्डलले आफ्नो स्वाभाविक भाव धारण गरिसकेको छ। चञ्चलता र आडम्बरको त्यहाँ नाउँ पनि छैन, त्यो अनुहार छ स्मित, शान्त र मनोहर। शेखरले मुसुक्क हाँसेर सोध्यो, शरीरमा आरामै छ? उत्तरमा वीणाले शेखरलाई दुई हात उचालेर नमस्कार गर्दै मुन्टो निहुराएर भनी, ज्यू। शेखरकी आमा ती दुईलाई आँगनमा छोडी भान्सा घरतिर लागिन्। वीणालाई फेरि कस्तो कस्तो अज्ञात लाजले छोप्यो। शेखर त्यसको अनुहारमा हेरिरहेको छ। शेखरको यो उदेक लाग्दो भाव देखेर वीणाका गाला राता भए। त्यहाँ एक्लै शेखरका सामने उभिरहन त्यसलाई कस्तो अप्ठ्यारो लाग्यो, फेरि एक्कासी भित्र दगुर्न पनि गाह्रो लाग्यो। चतुर शेखरले वीणाको मनको अवस्था बुझेर सहज स्वरले भन्यो, वीणा किन उभिरहे कि? त्यो आसनमा बस। त्यसपछि वीणा बसी, बसे कि बसिन केही वास्ते नगरी मग्न भएर फेरि चित्र लेख्न थाल्यो। केही उपाय नदेखि वीणा पनि नजिकैको आसनमा बसी। निकै बेर यसरी बितेपछि तस्विरबाट टाउको उठाएर इन्द्रशेखर वीणापट्टि फर्केर मुसुक्क हाँस्दै भन्यो, म जस्तो लाज पचेको पुरुष संसारमा बिरलै होला। तिमी त्यहाँ बसेर तिन्जेल मेरो तस्विरको ढङ्ग हेरे खुबै हाँस्यो होली मनमनैमा, औ म भने लाटाले पापा पाए चाहिँ आफ्नै काममा दङ्गो छु। कहिलेकाहीँ म आफूसँग आफै छक्क पर्छु। कुनै जिनिसमा एकचोटि मन गाडियो भने मलाई अरू कुनै थोकको सम्झना हुँदैन। यति भनेर इन्द्रशेखर एकचोटि खितित्त गर्दै हाँस्यो। त्यसको हाँस्ने रीति नै यस्तै छ। इन्द्रशेखरको हाँसोमा जीवन छ, प्राण भरिएको छ। यस हाँसोले फेरि जसले सुन्यो उसैलाई समात्छ, हँसाउँछ। वीणाले पनि हाँसेर बिस्तारै भने, दुई मिनट एउटा काममा ध्यान दिनलाई नै तपाईँ संसारै बिर्सन ठान्नुहुन्छ कि कसो? वीणाले त्यो मधुरो व्यङ्ग्य उक्ति सुनेर शेखर फेरि हाहा गर्दै हाँस्न थाल्यो। यति कुरा कहानी भएपछि वीणाको त्यो कुण्ठित भाव हरायो। दुईजनाका माझमा जो बादल थियो त्यो हट्यो। केही दिनपछि भेट भएर दुईजना साथीहरू जस्तै ती गफ गर्न थाले। दुवै विद्यार्थी अतैव कुरा कहानी तिनको स्कुल र कलेजपट्टि ढल्क्यो। शेखरले एक्कासी वीणालाई सोध्यो, म्याट्रिक पास गरेर तिमी कुन कलेजमा जाने नि? कलकत्ताको स्काटिस चर्च कलेजमा त आजकल छात्राहरूको संख्या दिनदिनै बढ्दैछ बेथुन कलेजमा भन्दा। वीणाले कुरा काटेर भने, पहिले परीक्षा त दिइहालौँ, त्यसपछि अरू कुरा। औ म स्वास्नी मानिसले कलेज पढेर पो के गर्ने? लोभी मानिसलाई जस्तो मलाई नोकरीको खोजीमा त दगुरी हिँड्नु पर्दैन। वीणाका आँखामा कुनामा कौतुक देखेर तथा त्यसको उदेक लाग्दो तर्क सुनेर शेखर अधीर भई उठ्यो। शेखरले अलिक रिसाएर भन्यो, भो तिमीहरूको उही एउटा कुरा, पढेर के नोकरी मात्रै गर्ने? शिक्षाको अर्थ के अर्काको कमारो मात्र हुने? हाम्रो समाजदेखि यो भूल नमेटिएसम्म हाम्रा मानिसहरू कहिले उँभो लाग्ने छैनन्। औ विशेषतः जबसम्म नेपाली समाजका स्वास्नी मानिसहरू लेखापढी सिकी स्वाधीन भएर आफ्नो भर गरी उभिन नसक्लान् तबसम्म हाम्रो समाजको दशा सुध्रिने आशा गर्नु दुरासा मात्रै हो। शेखरकी आमा ढोकामा देखा परेर कराइन्, भो शेखर तेरो लेक्चर छोडिदिए। लेक्चरले मात्रै वीणाको पेट भर्दैन, केही खानेकुरा पनि चाहिन्छ। सानो कोठा, सफा सुरम्बे, पूर्व कुनामा एउटा सानो टेबल र तीनवटा कुर्सी, उत्तरपट्टि ढोका, ढोकाका दुईपट्टि फूलका गमला, अरू दुई कुनामा एकापट्टि हार्मोनियम बाजा औ अर्कोपट्टि दुई आलमारी पुस्तक। कोठामा प्रवेश गर्नासाथ गृहस्वामीको सुरुचिको पत्ता पाइन्थ्यो। कोठाको माझमा भुइँमाथि गलैँचा ओछ्याइएको थियो। बिडा र शेखरकी आमा एउटा गलैँचामा बसे औ शेखर बस्यो अर्कामा। शेखर चिया खाँदै अशेष गफ गर्दैछ। कलेजको कुरा, आफ्नो कुरा, समाजका कुरा, सङ्गीतको चर्चा, अरू अरू अनेक कुरा। त्यसको गफ गर्ने रीति छ यस्तो अनौठो। एकचोटि बोल्न लागेपछि त्यसको शब्द सबै सजीव भइ उठ्छन्। त्यसको गफ गर्ने परिपाटीले मानिसलाई मुग्ध पार्छ। सम्मुख दुईवटी नारी चिया खाँदै स्तब्ध भएर यो गल्पलहारी सुन्नमा तन्मय छन्। शेखरका गफ पहाडबाट झरझर झर्दै झर्ने खोलाको तीव्र प्रवाह जस्तै अविराम बगेर जाँदै थियो। हठात मोहनविक्रम ढोकामा देखा पर्नाले त्यहीँ थामियो। मोहनविक्रम कोठामा सरासर पस्दै थियो। भित्र एउटी नचिनेकी रमणी देखेर हतार हतार बाहिर फर्क्यो। शेखरकी आमाले त्यो देखेर भनिन्, मोहन किन त्यसरी मुखै नदेखाइ भागेको? अब आमाका वाक्य शेष हुँदा नहुँदै शेखरले मोहनलाई समाएर भित्र ल्यायो। मोहनले शेखरकी आमालाई भक्तिभावले ढोगेर गलैँचामा एक छेउमा आसन ग्रहण गर्यो। शेखर मोहन सानैदेखिका स्कुलका साथीहरू। मोहनकी आमा मोहन बालक हुँदा परलोक भइथिन्। मैनादेवीले आमा हराएको मोहनलाई सानैदेखि छोरो जस्तो प्यारो गर्थिन्। मोहन पनि शेखरकी आमालाई आमा भन्छ। शेखरको घरलाई आफ्नै घर ठान्छ। शेखरको यहाँ जस्तो राज्य छ मोहनको त्योभन्दा कुनै अंशमा पनि घटी छैन। आज 5 वर्षपछि मोहन दार्जिलिङ फर्केर आउँदैछ। यहाँका स्कुलबाट पास भएर मोहन गएथ्यो बनारस विश्वविद्यालयमा पढ्न। शेखर लागेथ्यो कलकत्ता। दुईजनामा पत्र मात्रै बराबर चल्थ्यो। आज त्यो दिनपछि फेरि एक्कासी भेट हुँदा दुवै मित्रको हर्षको ठेगान रहेन। शेखरकी आमा पनि मोहनलाई स्वस्थ सबल देखेर साह्रै खुसी भइन्। मोहन आज एक्कासी कसैलाई खबरै नगरी तिमी झुर्क्यौ हो? हामीले त ठानेका थियौँ अब त तिमी उतै काशीवासी भएर विश्वेश्वर मन्दिरमा पण्डा भई बस्यो होला, होइन त आमा? शेखरका कुरा सुनेर सबै हाँसे। शेखरकी आमाले बिडाका कानमा भनिन्, बिडा मोहनलाई सानामा चिन्थ्यौ नि, बिर्स्यौ कि क्या हो? बिडा तिन्जल चुप लागेर यी तिनजनालाई हेरिरहेकी थिए। शेखरकी आमाका कुरा कानमा पर्न जाँदा त्यो झसङ्ग भई। उता मोहन पनि मैना देवीले बिडालाई भनेको कुरा सुनेर अलिक अतिप्रभ भयो। मोहन र बिडाका आँखा जुत्यो। बिडाले हत्तपत्त मोहनलाई नमस्कार गरे। एकछिनपछि कोठाबाट बाहिर निस्केर बिना ठुलो विस्मयमा परि। घाम सधैँभरि त लागिरहन्छ, तर खोइ घामका ज्योतिमा यस्तो विपुल सौन्दर्य त्यसले कहिले देखेकी थिएन। सम्बुकको त्यो अमल हिमाचल सधैँ यति उज्जवल, यस्तो नयनाभिराम देखिन्न थियो। सुरभि पुष्प समूह नित्य साना रकमका फूल फुल्छन्, नाना जातिका, रङ्गविरङ्गका। तर आजको जस्तो माधुर्य तथा सौरभ भएका फूल त बिडाले कहिले पनि देखेकी छैन। बिडा छक्कै परे। दार्जिलिङ सहरका बाटाघाटा, वन जङ्गल, सबैले यो विशाल सौन्दर्यको आयोजन कहिले गरे? बिडाको जीवनमा आज नयाँ उमङ्ग छ, गतिमा नयाँ भङ्गी, शरीरमा बिजुलीको प्रवाह। हावामा कस्तो कमलो स्पर्श, घाममा कति सुख, हिँड्नमा कति स्वस्ति, बाँच्नमा कति शान्ति, चराचुरुङ्गीका च्याउच्याउमा कस्तो मिठो रागिनी, भवराका गुन्जनमा कति मधुर स्वर। बिडा सधैँ नै यही बाटोबाट फर्कन्थे, तर उमङ्ग, यस्तो आवेश, यस्तो भाव त्यसका मनमा यो पथ हिँड्दा कहिले उत्पन्न भएको थिएन। आज भने यो बाटोको पनि रूप फेरिएको छ। यो जङ्गली बाटो के साँच्चै यति सुरम्य थियो? बाटाका दुईपट्टि उम्रेका उनिउहरू के सधैँ यसरी नै टाउका हल्लाइ हल्लाइ त्यसलाई स्वागत गर्थे? औ त्यो निर्मल पानीको छाँगा के सधैँ त्यही सुरमा अविराम छरछर गर्दै त्यसको आत्मकथा बिडालाई सुनाउँथ्यो? बिडा उदक मानेर चारैपट्टि हेर्छे, वरिपरि हेर्छे, सुन्छे, किन किन आज यस्तो भयो? कस्तो उदेक, कस्तो अचम्म! शेखरको हँसिलो अनुहार कसरी प्रकृतिको एक एक वस्तुमा आधिपत्य गरेर बसिरहेको छ? बिडाको मनमा सहसा एउटा शङ्का उठ्यो। के साँच्चै नै यही कारणले यो उमङ्ग, यो आवेश औ यो आशाको संसार? बिडाले आफ्नो मनोभावको एउटा उदेकको अर्थलाई औ आफै लाजले निहुरी। एकान्त पथमा रुखपात र चराचुरुङ्गी बाहेक केही थिएन, तैपनि बिडाले लाजले टाउको उठाउन सकिन। बिडा विदा भएपछि मैनादेवी शेखर र मोहनलाई कोठामा छोडेर आफ्ना काममा लागिन्। ती दुई मित्र पनि एकान्त पाएर कति दिनदेखि मनैमा राखेको कुरा पोख्न लागे।
तू सुने मेरो मन
मोहन आफ्नै कुरामा मस्त छ। बनारस शहरका कुरा, घाट मन्दिरका कुरा, विदेशीहरूका चालचलनको कुरा, मोहनका कुराको टुङ्गै छैन। हो, शेखर पनि त कुरा सुन्दैछ, तर आफ्नै विचारधारामा मग्न छ। शेखर सुइने दृष्टिले कोठाका भित्तामा हेरिरहेको छ। बल्छीमा माछो पारेर पाखामा झिक्ने बित्तिकै माछो फेरि उफ्रेर पोखरीभित्र पस्दा मानिसहरू जसरी मुख बाहेर पानीमा अर्थशून्य दृष्टिले हेर्छन्, शेखरका दृष्टिमा पनि त्यही भाव छ। बिडालाई शेखरले अघि पनि देखेको थियो। आजकै बिडा र सधैँ देखिएकी बिडामा कत्रो ठुलो प्रभेद। सधैँ बिडा त्यसका नजरमा पाँचजना अरू जस्ता देखिन्थे, त्यस्तै देखिन्थे, तर आज बिडाको त्यो अनुपम सौन्दर्य र आकृति माधुरी सम्झेर शेखर आफै छक्क पर्यो। फेरि अर्को अचम्मको कुरो, शेखरको कति नारी हृदयसित परिचय छ। नारीहरूको अन्तर बाहिर सबै ऐना जस्तो पढ्न सक्छु भन्ने शेखरको ठूलो गर्व छ। तर यतिका दिनमा त कतै यस्ती तरुणीसित त शेखरको भेट भएको थिएन। अरू युवतीहरूले जस्तो शेखरसँग प्रथम परिचय हुँदा त्यसले नचाहिँदो स्वाङ त पारिन, लाजको छल प्रकट गरिन, भुइँतिर हेर्ने न्युले आँखा कुनाबाट त्यसलाई हेरिन, साना साना कुरामा लाजको भान गर्दै दुई हातले त मुख छोपिन। बिडाले प्रथम आफूलाई शेखरले एकटक लाएर हेरिरहेको देख्दा इज्जत लाज देखाए, तर त्यो लाज स्वाभाविक थियो। यस्तो लाज स्त्रीहरूको गहना हो। त्यस्तो लाज नभएको स्त्री र इमान नभएका पुरुष एकै हुन्। त्यसपछि त्यो प्रथम लाज काटेपछि वीणाको व्यवहार अति शान्त र स्वाभाविक थियो। त्यसका हँसाइमा प्राण थियो तर प्रगल्भता थिएन। त्यसका कुरा कहानीमा विनय थियो, सुरुचि थियो, कृत्रिम परिपाटी थिएन। त के वीणा अरू दसजना समाजका नारीहरूभन्दा भिन्दै छे? के वीणा प्रकृतिको नियमदेखि बाहिर छे? सन्देहका प्रबल लहरमा शेखरको मानस नौका डगमगाउन लाग्यो, तर महानिशा आशाले शेखरको शङ्का मेटाउन ठूलो सहाय गर्यो। आशा मानिसको हृदयकोटरमा चिरन्तन उम्रन्छ, शीशमा पानी बाह्रैकाल उम्री जस्तो। शेखरका बासनाको भोगमा कति सुन्दरीहरूको बलिदान भइसक्यो, अझै एउटी नारी जगतको श्रेष्ठ रत्न। आशाले शेखरको सुन्दर अनुहार उद्दीप्त भई उठ्यो। कुनै हिंस्रक जन्तुले शिकार देख्दा त्यस पशुको अनुहार त्यसरी नै दीप्त हुँदो, त्यसका आँखा त्यसरी नै बल्दा हुन्, शरीरका रगत त्यसरी नै उम्लदा हुन्। मानिस र पशुमा विशेष प्रभेद केही छैन। कुनै कुनै परिस्थितिमा मान्छे पशु हुन्छ औ पशु देवता। नुहाई धुवाई भोजन आराम गरेर मोहनले दिनभरि त्यहीँ बितायो। दुई मित्रका बीचमा कति कल्पना जल्पना, अनेक कुरा कहानी तथा अशेष गफ चलिरहे। मोहन छ उग्र कर्मयोगी, त्यसको बानी बेहोरा छ सरल औ पवित्र, त्यो आत्मनिग्रही छ, सदाचारी छ, औ ठिक त्यसको उल्टो छ शेखर। शेखर छ स्वेच्छाचारी, तर स्वभावमा यस्तो ठूलो अन्तर भए तापनि यिनको आपस्तको मैत्रीभाव देखेर दुनियाँ दङ्ग पर्छन्। साँझ परेपछि मोहन घर फर्क्यो। चौक बजारका बीचमा पुगेर मोहन ठिङ्ग उभियो। त्यो अनुहार कहिले कता देखे जस्तो लागेर मोहनले राम्ररी ठम्म्याउने चेष्टा गर्यो। तुलसी बाजे पनि सरासर मोहनैपट्टि आए। मोहनको मुखमण्डल प्रसन्न भई उठ्यो। धेरै दिन अघिका सँगै पढ्ने साथीहरूलाई भेट्दा एक प्रकारको अपूर्व आनन्द हुन्छ। बितेका कुराहरू एक एक गरी मनमा सम्झना हुन्छ। तुलसी बाजेका दुई पाखुरा समातेर हल्लाउँदै मोहनले भन्यो, तुलसी बाजे प्रणाम, आज कति दिनपछि तपाईँसँग भेट भयो, हालखबर बढियै छ त? अरे विक्रमजी के भनौँ, सहपाठीका हकले नमस्कार अथवा बाहुनचरीका हकले आशीर्वाद, खबर बाह्रै महिना यहीँ बिताउने मानिसको हालखबर के बताउनुपर्छ? तपाईँको हालखबर सुनाउँछ न, मेरो दुःख पोख्न थाल्यो भने त तपाईँ अहिले ठाडो पुछेर लाउनुहुनेछ। उही पुरानो तुलसी बाजे सदाशिव, क्लासमा सहपाठीहरूले तिनलाई कति जिस्काउँथे, ठट्टा गर्थे, कष्ट दिन्थे, तर ती कति पनि क्षुब्ध हुँदैनथे। तुलसी बाजे रिसाएको कसैले थाहा पाएन, देखेन। ती क्लासका बाँदरहरूको उपद्रव अपरिचित धैर्यसित सहन गर्थे औ रात दिन कविता गर्थे। कविता गर्न भने तुलसी बाजेलाई खुब आउँथ्यो औ कवितामै तिनले उपद्रवी लड्काहरूको साथ तोरिन्थे। मोहनले तुलसीबाजेको हात समातेर भन्यो, लौ त कविजी, अब मेरो डेरामा एकछिन विश्राम गर्न जाउँ। तुलसीबाजे केही नानी नास्ती नगरी हिँडे। घरमा पुगेर तुलसीबाजेको उचित सत्कार गरेपछि मोहनले सोध्यो, कविवर हालमा गर्नुहुन्छ कि नि? तुलसीले उत्तर दिए, नसोध्नुहोस् मोहनजी, के भनौँ अब, दार्जिलिङका नेपालीहरूको दुर्दशा के बताउँ? हामी कि त भारी बक्वा कि आपसमा तल्लो दर्जाका कलम कोर्ने त छौँ नि। बडो मुस्किलले जब बजारका कुनामा एउटा सानो दाल चामलको पसल खोलिरहेछु। अच्छा, यो कुरा परिरहन्, अहिले तपाईँ कहाँबाट फिर्नु भएको? शेखरका घरबाट। शेखरको नाउँ लिने बित्तिकै तुलसी बाजेका मुखमा घिन र दुःखको झलक देखिए। मोहन त्यो देखेर छक्क पर्यो। हो, तुलसीका मुखदेखि आफ्नो नजर नहटाई मोहनले भन्यो, तुलसी बाजे, हठात यो कुरा किन सोध्नुभयो? तुलसी बाजेले केही उत्तर दिएनन्। भित्तामा टाँगेको एउटा तस्विर ती ध्यानपूर्वक हेर्न लागे। मोहन पनि चुप लागिरह्यो। एकछिन कोठामा निरवता छायो। अन्त्यमा तुलसी बाजेले नै बोले, हेर्नुहोस् विक्रमजी, अर्काको निन्दा र चर्चा गर्ने बानी छैन मेरो। यो कुरा तपाईँलाई पूर्णतया थाहै छ, तर समाजमा बसेर समाजका छातीमा जब समाजको एउटा माननीय पुरुषले आघात गर्छ, त्यति बेला त्यसको विरोध गर्नु समाजका साना ठुला सबैको कर्तव्य हो। यो कुरा तपाईँ मान्नुहुन्छ त उत्तम। हाम्रो समाजमा पनि प्रतिष्ठित मित्र इन्द्रशेखरले त्यस्तै उत्पात मचाउनु हुँदैछ। बिस्तार बिस्तार तुलसी बाजेले माया र शेखर सम्बन्धी कुरा मोहनलाई भनी सुनाए औ भने, हाम्रा ज्ञान सम्मान र रूपका गर्वमा भुलेका मित्र इन्द्रशेखर समाजको काल हुनुभएको छ। यस्तै हो भने शेखरलाई कसैले विरत गरेन भने समाज जानेछ र सतलमा। माया मात्र होइन, त्यस्ता अरू कति अज्ञान तरुणीहरू शेखरका कुवासनाका चक्रमा परि बिग्रिए, नासिए औ अझै पनि नासिन लागिरहेछन्। समाजी अज्ञान अवलाहरूको आर्तनादले कम्पायमान छ। विचार गर्नुहोस् मोहन विक्रमजी, अब तपाईँले गर्नुपर्ने काम साथीलाई बचाउनुहोस् औ समाजको पनि रक्षा गर्नुहोस्। यति भनेर तुलसी बाजे विदा भए। मोहनको शरीरको जम्मै रगत सुक्यो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको पहिलो श्रृङ्खलाको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त, अर्को साता भ्रमरको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा अनमोल मणिको सम्पादन रहेको आजका नेपाली कथाका संकलनमा रहेका केही कथाहरूको वाचन सुन्नुहुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ। शुभरात्री।